अस्तिको हप्ता हामीले पहिलो तिमोथी छ अध्यायको 9-10 पदको कुराहरू धेरै हेरेको थियौँ। अनि त्यहाँ चाहिँ एक किसिमको मान्छेहरूको बारेमा भनिएको छ जो रुपियाँ पैसाको मोह गर्छ, अनि तिनीहरू चाहिँ कस्तो परिस्थितिमा हुन्छ। उनीहरू विभिन्न किसिमको बन्धनमा पर्छ, समस्यामा पर्छ। अनि मैले तपाईँलाई थुप्रै येशु प्रभुको दृष्टान्तहरूको बारेमा पनि भनेको थिएँ। अनि ती सबै कुराहरूमा धन र सांसारिक जीवन बिचमा आउँछन्। वास्तवमा त्यो खण्डहरू एकदमै शोचनीय छ। हामीलाई परमेश्वरको इच्छा अनुसार उहाँको वचन पालन गरेर जिउने जीवन को लागि तिमोथीको यो आदेशहरू जुन भन्छ, या आदेश आज्ञा अङ्ग्रेजीमा चाहिँ एक्जोर्टेसन भनेर पनि भन्न सकिन्छ, कडाभन्दा कडा आज्ञाको कुरा पनि दिएको छ। त्यो सबै कुरा विभिन्न नयाँ सुसमाचारहरूमा र अरू ठाउँमा दिएका ती दृष्टान्तहरूमा जुन सत्यता बुझिन्छ, र मुख्य कुरा चाहिँ परमेश्वरीय जीवन, गडली लाइफ भन्छ अङ्ग्रेजीमा, गडलीनेस अथवा राइचसनेस, धार्मिकताको जीवन, जुन चाहिँ परमेश्वर र मानिसहरूसँग पवित्र सम्बन्धमा स्थापित। अनि गडलीनेस भनेको चाहिँ नेपालीमा भक्तिको जीवन भनेको छ। गडलीनेस भनेको चाहिँ गड लाइक, परमेश्वर जस्तो, येसुको, क्राइस्ट लाइक, येसुको जस्तो, सम्पूर्ण कुरामा येसु जस्तै विचार। अनि यो सबै कुराले सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हुन्छ भनेदेखि, शारीरिक, सांसारिक र स्वार्थी कुराहरूलाई चाहिँ मार्ने कुराहरू छ, होइन? अनि पावलले कलसीमा पनि त्यो कुराहरू भनेका छन्, त्यो मार्ने कुराहरू भनेको छन्। त्यसैले आज तपाईँलाई मैले यो पहिलो तिमोथी 6 अध्यायको वास्तवमा 11-16सम्मका पदहरूबाट केही कुरा भन्न चाहन्छु। अब यो चौथो भाग भन्दा पनि हुन्छ, पावलको आज्ञा, तिमोथीलाई दिएको आदेशको। अनि यो खण्डलाई चाहिँ के भन्छ भने, तिमोथीलाई पावलले दिएको अन्तिम आदेश भनेर भन्न सकिन्छ। ती अन्तिम आदेशहरूमा 11-16भित्र चाहिँ के छन् भन्ने कुरा चाहिँ हामी हेर्छौँ। अनि एउटा चाहिँ त्यो सुरुको पहिलो कुरा चाहिँ भन्छ, गडलिनेस को निम्ति, होइन, गडलिनेसको निम्ति उत्साह दिन्छन्, अथवा अङ्ग्रेजीको शब्द प्रयोग गर्दाखेरि चाहिँ एक्जल्टेसन टु गडलिनेस। एक्जल्टेसन भनेको चाहिँ त्यसको निम्ति, अङ्ग्रेजीमा अर्को शब्द छ चार्ज, फाइनल चार्ज टु टिमोथी पनि भन्छ यहाँ। अब पावलले तिमोथीलाई पहिलो तिमोथीको 1 अध्यायदेखि नै यतिका धेरै कुराहरू सिकाइराखेका छन्, दोहोऱ्याइ दोहोऱ्याइकन विभिन्न विषयहरूमा टोटल वर्णन गरेका छन्। वास्तवमा कति धेरै हामीले, कस्तो जीवन हामीले जिउनुपर्छ, धार्मिकताको जीवन, परमेश्वरमा जिउने जीवन कस्तो हुनुपर्छ, धेरै कुराहरू हामी त्यहाँ देख्दछौँ। अनि त्यसैले यो अन्तिम, करिब करिब अन्तिममा अझै अर्को पनि हुन्छ, आज 16सम्म, त्यसपछि अर्को 21सम्म अर्को हुन्छ, होइन? त यहाँनिर चाहिँ एक्जल्टेसन टु गडलिनेस भनेको चाहिँ भक्तिको जीवन जिउन आदेश, प्रोत्साहन। पावलको पहिलो तिमोथी को अन्तिम खण्डमा चाहिँ तिमोथीलाई सिधै, अब योभन्दा पहिला चाहिँ तिमोथीलाई उनले एफिससको मण्डलीका एल्डरहरू, विश्वासीहरूको बारेमा कसरी शिक्षा दिने, कसरी उनीहरूलाई यो सबै पालन गर्न लगाउने, उनीहरूलाई यी कुराहरूमा सचेत बनाउने, यी कुराहरू थियो भनेदेखि अब एल्डर डिकनको योग्यताका कुराहरू छन्, ती सबै कुराहरू थियो भने यहाँ चाहिँ सिधै अब तिमोथी आफ्नै लागि चाहिँ यहाँ दिएको चार्ज, दिएको आज्ञा अथवा कडा आज्ञा भनेर हामी यहाँ भन्छौँ। अनि त्यसैले तपाईँलाई सर्वप्रथम म पढ्न चाहन्छु मेरो बाइबलबाट। तपाईँ आज मैले आई कुड बट जस्ट डिन्ट ह्याभ इनफ टाइम है, त्यसैले म बाइबलै प्रयोग गर्दैछु, तपाईँ पनि बाइबल प्रयोग गर्न सक्नुहुन्छ। पहिलो तिमोथी 6:11-16 यो अनुवादमा म पढिरहेको छु। तर हे परमेश्वरका जन, मेन अफ गड, अब यहाँनिर पावल के रे ले चाहिँ तिमोथीलाई तिमी परमेश्वरको जन, अब यो एकदमै यही विषय एकदम महत्त्वपूर्ण, अस्ति मैले चारवटा कुरा यसको बारेमा भनेको थिएँ, चार अरू व्यक्तिलाई, मोसा, एलिया, दाउद लाई पनि परमेश्वरको जन भनेर भनिएको थियो। सो परमेश्वरको जन भन्ने बित्तिकै चाहिँ त्यहाँ धेरै कुराहरू आउँछ, उनीहरूको नैतिक जीवन, उनीहरूको बोलावटमा उनीहरूको समर्पणता, उनीहरूको पुरै आचरण, पुरै के भन्छ त्यसलाई भने भर्च्युहरू, आफ्नो जीवनका गुणहरू, कस्तो खालको जीवन जिउने भन्ने होइन, त्यो कुराहरू सबै त्यसमा जोडिन्छन्। तिमी यी कुराहरूबाट भाग, यो अनुवादमा नेपालीमा चाहिँ यसमा चाहिँ भाग लेखेको छ, अरू ठाउँमा तपाईँले पढ्नुभयो भने त्याग लेखेको हुन्छ होइन, वास्तवमा अङ्ग्रेजीमा चाहिँ फ्ली फ्रम दिज थिङ्स, भाग्ने, अनि यो एकदम एप्रोप्रिएट ट्रान्सलेसन हो। र त्यो कुन कुन त्यो कुन कुरामा भाग्ने भनेको चाहिँ हामीले जुन चाहिँ 9 पद 10 पदमा पढेको छ नि, रुपियाँ पैसाको मोहमा लाग्ने मान्छेहरू चाहिँ हर किसिमको लालचमा, हर किसिमको विश्वासबाट भड्किएर उनीहरू होइन, उनीहरू खालि देखावटी प्लास्टिक जस्तो बनावटी क्रिस्चियन मात्रै हुन पुग्छन्। यो वास्तवमा हरेक व्यक्तिको निम्ति परीक्षा हो र हरेक व्यक्तिको निम्ति यो चुनौती हो कि हामी जे भन्छौँ त्यो हामी भित्रैदेखि छौँ कि छैनौँ। अनि त्यो धार्मिकताको जीवन चाहिँ तपाईँ र मेरो आफ्नो शक्तिभन्दा पनि येशु ख्रिस्टलाई हाम्रो जीवन बनाएर उहाँको शक्तिमा जिउने जीवन। अनि यो कुरो बुझ्ने विषयमा चाहिँ हामी कहिल्यै पनि चुक्नु हुँदैन। सो के भने छ, यी कुराहरूबाट भाग भनेको चाहिँ 9 र 10 पद पहिलो तिमोथी 6 अध्यायको त्योबाट भाग्ने कुरा हो, रुपियाँ पैसाको मोहबाट, लोभ बाट, विभिन्न लोभले गर्दाखेरि मान्छे मार्न पनि तयार हुन्छ, कति धेरै त्यसको विकृतिहरू आउँछ, त्योबाट भाग्ने। अनि यहाँनिर 11मा अर्को के छ, तर के को पछि लाग्ने, रन आफ्टर भन्छ अङ्ग्रेजीमा, धार्मिकता, भक्ति, विश्वास, प्रेम, धीरज, नम्रताको पछि लाग्ने। यहाँ पछि लाग्ने भन्ने शब्द नेपालीमा छ भनेदेखि अङ्ग्रेजीमा रन आफ्टर, त्यसको चाहिँ एकदम कुदेर पछि लाग्ने होइन, त्यो कुराहरू चाहिँ हामीले बुझ्नुपर्छ। अनि यो एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसपछि यहाँ 12मा विश्वासको उत्तम लडाइँ लड, यो लडाइँ लड्ने कुरा चाहिँ यो विश्वासको लडाइँ, यो नै टप, यो नै वाक्यमा धेरै कुरा हामी भन्न सक्छौँ। यो शब्द जुन ग्रिकमा प्रयोग गरेको जुन लडाइँ लड्ने कुरा छ, यो चाहिँ एक किसिमले यो आर्मीको युद्धमा, अहिले जति पनि युद्ध भइरहेका छ नि होइन, ती युद्धमा लडेको जस्तै, त्यहाँ आफ्नो ज्यानलाई प्रवाह नगरेर लडेको जस्तै है। त्यसपछि यहाँ के रहेछ, अनन्त जीवनलाई पक्री राख, यो यस विषयमा पनि हामी अलिकति विचार गर्छौँ पछि। त्यो अनन्त जीवन पक्री राख्ने भन्ने कुरा चाहिँ, अनन्त जीवन चाहिँ तिमोथीले आफ्नो शक्तिमा पक्रिने होइन कि, अनन्त जीवन चाहिँ येशु प्रभु हामीमा हुने कुरा हो नि त, येशु प्रभुलाई उहाँको जीवन हाम्रो जीवन, पावलले त्यो कुरा धेरै ठाउँमा प्रष्ट पार्छन्, ख्रिस्ट जो हाम्रो जीवन, ख्रिस्टलाई हामी धारण गर्छौँ, स्वीकार गर्छौँ, ग्रहण गर्छौँ र ख्रिस्ट हामीमा जिउनुहुन्छ अनि ख्रिस्टको जीवनमा हामी हाम्रो जीवन हुन्छ, त्यो अनन्त जीवन हो। यो कुरो मान्छेले अलिक बुझ्दैन कहिलेकाहीँ, त्यस कारणले कहिलेकाहीँ के हुन्छ भने हाम्रो आफ्नै इच्छा, आफ्नै योजना, आफ्नै चाहना, आफ्नै भविष्य, आफ्नै सपना, कहिलेकाहीँ ख्रिस्टको जीवन नहुनु सक्छ, किनभने आफ्नै गर्दाखेरि के गर्छौँ भने जे पनि हामी, एउटा भनाइ छ नि नेपालीमा, आफ्नो हँसी आफूतिर तान्ने मात्रै होइन, मैले बच्चादेखि सिकेको के छ भने घिउ पनि यस्तो औँलाले आउँदैन, यस्तो गर्नुपर्छ। अनि त्यो सिक्ने मान्छेले चाहिँ त्यो संसारिक बुद्धिलाई प्रयोग गर्छ, तर ख्रिसमा चाहिँ त्यो होइन, हाम्रो जीवन पनि होइन, हामी त टोटल भरोसा चाहिँ समर्पण येसुमा गर्नु सक्नुपर्ने कुरा चाहिँ यहाँ आउँछ। अनि त्यसपछि यहाँ के छ, अनन्त जीवन पक्रिराख जसका निम्ति तिमी बोलाएका पनि छौ। त यहाँ बाइबलमा यहाँ उसले के भन्दैछन् त भन्दाखेरि तिमोथीलाई, तिमी चाहिँ अनन्त जीवनको निम्ति बोलाएका छौ। अनि यहाँ क्रिस्ट प्रष्ट बुझ्नुपर्ने कुरा चाहिँ त्यो अनन्त जीवन चाहिँ येसुको जीवन, यो नै कुरा मान्छेले बुझ्या छ। क्रिस्चियन चाहिँ उसमा येसु जिउनुहुन्छ, ऊ आफै अनन्त जीवन आफ्नो शक्तिमा पाउँदैन अनि भरपुरीको जीवन आफैमा हुँदैन। त्यस कारण पवित्र आत्मा आएर हाममा बस्नुहुन्छ। हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो, हामी आत्माको अधीनमा हिँड्छौँ। अङ्ग्रेजीमा एउटा शब्द छ क्या, पोजेस भन्छ, पोजेस दिस इटर्नल लाइफ वेन वी पोजेस जिजस क्राइस्ट, येसु ख्रिस्टलाई हामी जस्तो प्राप्त गरा उहाँ हाम्रो जीवनमा जिउनुहुन्छ। दिस इज द क्रिस्चियनिटी। धेरैले यो सुसमाचार नै राम्रोसँग नबुझेको कारणले म जति पनि कमेन्ट्रीहरू पढिरहेको छु नि के सिक्छु थाहा छ, परमेश्वरको वचन अनुसार कति मान्छेहरू इन्टेन्सनल्ली उनीहरूले विश्वासमा अगाडि बढ्न चाहिरहेछन् तर सुसमाचार राम्रो नबुझेर अझै उनीहरूले येसुलाई चाहिँ अनुभव गरेका छैन। त्यही कारण हामीले कहिलेकाहीँ आफैलाई सचेत बनाउनु पर्ने कुरा हुन्छ। त्यसैले यहाँ अर्को कुरा छ भने त्यसैको निम्ति तिमी बोलाएको छौ, धेरै साक्षीको सामु तिमीले असल अङ्गीकार गरेका छौ, असल कुरालाई लिएका छौ। यहाँ असल कुरा के हो, यो असल कुरा चाहिँ परमेश्वरीय कुरा हो, जहाँ कलङ्क छैन, जहाँ कुनै खालको दोष छैन, जहाँ संसारिक छाया पनि छैन, जहाँ पापको कञ्चित कुनै धमिलोपना छैन। त्यो एकदम समर्पित पवित्र ट्रान्सपरेन्ट भन्छ नेपाली के अरे अङ्ग्रेजीमा पारदर्शी, होइन हामीले कति पनि हाम्रो त्यो पुरानो स्वभाव जुन चाहिँ हरेक मान्छेमा हुन्छ, हामी रियाक्सन जनाउँछौँ कुनै पनि कुरा हाम्रो प्रति भइराख्या जस्तो भयो अथवा त्यस्तो खालको आशय भयो भने हामी तुरुन्तै प्रतिक्रिया गर्छौँ। धेरै मान्छेको जीवनमा यो प्रतिक्रिया हामी प्रष्ट देख्छौँ। यो प्रतिक्रियामा पनि हामी येसुको जीवन लिएपछि चाहिँ हामी फरक हुन्छौँ। तपाईँले बाइबलमा त्यसको उदाहरण धेरै पाउनुहुन्छ। 13मा सबै थोकहरू जिउँदो पार्नुहुने परमेश्वर, अब यहाँनिर येसुको उदाहरणको बारेमा भनिएको छ, सबै थोकमा चाहिँ सबै थोक जिउँदो पार्ने भनेको चाहिँ सम्पूर्ण कुरा चाहिँ जीवित अथवा फेरि सजीव फेरि परमेश्वरको धार्मिकतामा भएको कुरा बनाउने चाहिँ जो परमेश्वर आफै हुनुहुन्छ उहाँ चाहिँ येसु प्रभु, होइन यहाँनिर फेरि त्रिएक परमेश्वर तर येसु प्रभु, तर परमेश्वर नै को कुरा छ यहाँ, होइन पेन्थियास पिलातोस अथवा हामी पिलातोस भन्छौँ को सामु असल अङ्गीकार रूपी गवाही दिनुहुने ख्रिस्ट येसुको सामु म तिमीलाई यो आज्ञा दिन्छु। पावलले त्यो आज्ञा दिने कुरा चाहिँ येसु प्रभुको नजरको अघि दिइराखेका छन्। यो कुरा बुझ्नुहोस्, हरेक व्यक्ति येसुको सामु हुन्छ किन परमेश्वरको नजरबाट कोही पनि टाढा छैन। यही सत्यले पनि तपाईँ र मलाई कमाउँछ किनभने हामी भित्र नियत कस्तो छ, हामी भित्र योजना कस्तो छ, हामी भित्र पुरै सोच के छ, हाम्रो सपना के छ। त्यहाँ अलिकति पनि संसारिक दुष्टबाट आउने, लोभबाट आउने, स्वार्थबाट आउने हरेक कुरा मलाई अरूभन्दा राम्रो हुनु पर्यो भन्ने किसिमको कुराबाट आयो भने के हुन्छ, त्यो सैतानको पन्जामा हुन्छ। तर यहाँ पावलले चाहिँ तिमोथीले के भन्छ, म यो आज्ञा चाहिँ येसु प्रभुको बारेमा के भनेको छ यहाँ, जसले चाहिँ पेन्थियास पिलातसको अगाडि कसरी साक्षी बन्नुभयो। तपाईँलाई पेन्थियास पिलातसको अगाडि येसु प्रभु कुरा गरेको एउटा पद म पढ्न चाहन्छु, लुका 23:3 र 4। थुप्रै अरू ठाउँहरूमा छ तर हामी समयको कारणले गर्दाखेरि पिलातसले उहाँलाई सोधे, के तिमी यहुदीहरूका राजा हौ? अनि येसुले के जवाब दिनुभयो, येसुले जवाब दिनुभयो, तपाईँ नै त्यसो भन्नुहुन्छ। तब पिलातसले मुख्य पुजारीहरू र भिडहरूलाई भने, म यी मानिसमा केही दोष भेटाउँदिन। पिलातसको अगाडि येसु प्रभु उभिनु भएको थियो, उहाँले त जे पनि भन्न सक्नुहुन्थ्यो तर उहाँले कसरी उत्तर दिनुभएको छ, उहाँको गवाही, येसु प्रभुले यो संसारमा जुन खालको, यहाँसम्म कि उहाँलाई घोचेर उहाँको शरीरमा सबैका क्रुसमा टाँगेर सबै गर्दाखेरि पनि उहाँको मुखबाट उहाँको विचारबाट एउटा पनि खराबी बदलाको भावना आएन। क्रुसमा चढिराखेको बेलामा येशु प्रभुले ती क्रुसमा चढाउनेहरूको लागि प्रार्थना गर्नुभयो। अनि यहाँनिर पावलले त्यो येशु ख्रिस्टको अगाडि जसले चाहिँ यस्तो खालको गवाही दिनुभयो दोषरहित, अनि तिमीलाई म कडा आज्ञा दिन्छु यो कुरा चाहिँ भन्दैछन्। 14 पद, हाम्रो प्रभु येशु ख्रिस्ट देखा परुन्जेल तिमीले यो आज्ञा निष्कलङ्क र निन्दा रहित राख। अर्को कुरा, यहाँनिर येशुको दोस्रो आगमनको कुरा गरिएको छ, अनि जुन आज्ञा भनिएको छ यहाँनिर, यो आज्ञा भन्ने शब्द तपाईँले यहाँ भन्नुभयो भने, विचार गर्नुभयो भने, तिमोथी, पहिलो तिमोथी 1 अध्यायदेखि पुरै 6 अध्यायसम्म जति पनि अङ्ग्रेजीमा साउन्ड टिचिङ भन्छ, साउन्ड टिचिङ होइन साउन्ड डक्ट्रिन, त्यो असल शिक्षा त्यो सत्य शिक्षा, सम्पूर्ण परमेश्वरको वचनको आज्ञा जो जो पावलले वर्णन गरिसकेका छन्। अनि येशुको दोस्रो आगमन जो अन्तको दिन, त्यसपछि चाहिँ सब कुरा सिद्धिन्छ, नयाँ कुरा सुरु हुन्छ, त्यहाँसम्म चाहिँ त्यसलाई निष्कलङ्क र निन्दा रहित राख्ने आज्ञा यहाँ दिएको छ। 15 पद, उहाँ जो परम धन्य अद्वितीय अधिराज महाराजाका राजा, राजाहरूका राजा, प्रभुहरूका प्रभु हुनुहुन्छ, उहाँले त्यो आफ्नै समयमा प्रकट गर्नुहुन्छ। फेरि यहाँ येशुको आगमनको शब्द जब आयो यहाँनिर, पावलले कसरी परमेश्वरको बारेमा यहाँ कुरा गर्छ, परमेश्वरको उहाँ को हुनुहुन्छ भन्ने कुरा, अनि परमेश्वरको बारेमा कुरा गर्दा के छ, येशुको दोस्रो आगमन चाहिँ कसैलाई थाहा छैन, कसको समय, राजाहरूको महाराजा जो परमेश्वर हुनुहुन्छ। एउटा कुरा थाहा छ तपाईँलाई, मेरो आफ्नो एब्जर्भेसनमा धेरै जस्तो क्रिस्चियनहरूको दृष्टिकोण भने बुझ्नुहुन्छ नि, उनीहरूले जो परमेश्वरको बारेमा सोचिराखेको छन् धेरै जस्तोको मलाई लाग्छ एकदमै अपुग र गलत सोच्छन्। किनभने जसले यो परमेश्वरलाई या पावलले कसरी कुरा गर्छ, अद्वितीय महाराजा, परम धन्य राजाहरूको राजा, प्रभुहरूको प्रभु, त्यो परमेश्वर जो पवित्र आत्मामा हामीमा रहनुहुन्छ, अनि तपाईँ जसले आफैलाई दाबी गरेको छ म चाहिँ अबदेखि येशूलाई प्रभु भनेर स्वीकार गरे, रोमी 10:9-10, अब येशूको शासनलाई स्वीकार गरे, अब उहाँसँग हिँड्ने प्रण गरे, तर तपाईँ त्यो पहिलाकै आदमको त्यो शैतानले पतन गरेको ईर्ष्या क्रोध तितोपना डाहा घमण्ड म मात्रै हुन्छु भन्ने संसारिक जो स्वभाव छ प्रियहरू हो, धेरैको यो क्रुसमा चढ्दैन प्रियहरू हो। अनि यो कुरो बुझ्नुपर्छ, त्यो जसले त्यसरी क्रुसमा चढाउन सक्दैन सायद ऊ येशूसँग हिँड्न सक्दैन, किनभनेदेखि परमेश्वरको सम्बन्धमा आउन पवित्रता हुनुपर्छ। हामीले हिब्रू 12:14 घरिघरि हेरिरहेछौँ, पवित्रता हुने भनेको चाहिँ केवल येशूलाई मात्रै, परमेश्वरलाई मात्रै मान्ने कुरा हो, संसारिक कुरा त्यागेको हो, संसारमाथि विजय, संसारबाट स्वतन्त्र, येशूबाट जन्मिएको व्यक्ति संसारबाट विजय हुन्छ भनेको, त्यसले कति पनि त्यो स्वभाव हाममा छैन। अनि तपाईँ र म धेरै देख्छौँ, एकले अर्कामा मुटाव, एकले अर्कामा शङ्का, एकले अर्कामा अर्कै खालको दृष्टिकोण, विश्वास नगर्ने, अनि कतिचोटि चाहिँ कति घटनाहरू हुन्छन् जो चाहिँ सोचेरको भरमा, अनुमानको भरमा, त्यो अनुमान लगाउने पनि मान्छेभित्र अझै रहेको त्यो तुष, शैतानको तुष, त्यसले प्रभाव पारेर हामीभित्र त्यो, त्यसैले क्रुसमा चढाउनु पर्ने येशु प्रभुको आज्ञा हो। अनि पावलले पनि कलसी 3 अध्यायमा चाहिँ मार भनेको छ, ती कुराहरूलाई मार होइन, 5 पददेखि तल किल इट। तर धेरै क्रिस्चियनले, त्यस कारण हामीले परमेश्वरको अनुग्रह माग्नुपर्छ, यो सबै कुरा हुनलाई वास्तवमा परमेश्वरको दया चाहिन्छ हामीलाई, हामी आफै सक्दैनौँ, उहाँको शक्ति काम गर्नुपर्छ, तर हामीले आफैलाई सम्मिलित गर्नुपर्छ। समर्पण गर्नुपर्छ। अनि हामीले यो आइतबार बिहानको क्लासहरूमा चेलापनको बारेमा सिकिराखेका छौँ नि, तपाईँले गएर सुन्नुहोस् फेरि। वास्तवमा यो हामी अरूको सेवा गरिराखेका छौँ भन्ने जुन विचार छ, हामी कहाँ छौँ भन्ने कुरा चाहिँ धेरै ठुलो महत्त्व छ। पसिबल हामी भान गर्दै गर्दा, भान भनेको चाहिँ हामी यस्तो सोचिराखेका छौँ, म ठिक छु कि हामीमा सबै कुरा ठिक छ, यो प्रश्न हो। त्यसैले परमेश्वरको बारेमा जे सोच्नुपर्छ, जसरी सोच्नुपर्छ, उहाँको अगाडि जसरी आफैलाई सतर्क हुनुपर्छ, यो कुरामा हामीलाई कहिल्यै पनि हामी ठिक छौँ भनेर सोच्नु हुँदैन, हामी आफैलाई जाँच्नुपर्छ। सो यहाँनिर पावलले 15 पदमा चाहिँ त्यो येशूको आगमनको सम्बन्धी कुरालाई अझै जोड दिएर के भन्छन् भने, कसैलाई थाहा छैन, त्यो परमेश्वर जो परम धन्य अद्वितीय अधिराज महारा अधिराज राजाहरूको राजा प्रभुहरूको प्रभु परमेश्वर उहाँलाई मात्रै थाहा छ। तपाईँ र मैले सेवा गरेको, तपाईँ र म उहाँको परिवारमा छोराछोरीको अधिकार पाएको त्यो परमेश्वर को हुनुहुन्छ? अद्वितीय महाराजा प्रभुहरूका प्रभु। तर तपाईँ र मेरो दिनदिनको जीवन त्यो पहिलाकै पुरानो स्वभावले जिउँछ भनेदेखि, प्रियहरू तपाईँले उहाँलाई चिन्नु भएन। यो कुरामा हामी एकदमै होसियारी हुनुपर्छ। उहाँसँग मात्र अमरता छ। फेरि यहाँनिर परमेश्वरको बारेमा फेरि उनले अझै वर्णन गर्छन् 16मा, उहाँ ज्योतिमा बास गर्नुहुन्छ। अब ज्योतिको कुरा गर्दै गर्दाखेरि लाइट होइन, ज्योति जुन चाहिँ पहिलो युहन्नामा चाहिँ 1 अध्यायको 5 पददेखि तलतिर हेर्नुभयो भने ज्योति र अन्धकारको कुरा एकदम प्रष्ट लेखिएको छ। बाइबलमा धेरै ठाउँमा ज्योतिको कुरा छ। त्यसैले ज्योतिले चाहिँ सबै खराबीलाई चाहिँ रिभिल गरिदिन्छ। यो पनि अर्को सोच हो, अर्को कन्सेप्ट हो, जो धेरै जस्तो क्रिस्चियनले बुझे छैन। दे आर जस्ट डुइङ एक्ज्याक्टली वाट दे हेभ बिन डुइङ। वर्षौँदेखि जे स्वभावमा बढेको छ, मेरो मलाई, दे जस्ट लिभिङ अरूको गाडी, दे प्रिटेन्ड द्याट दे आर द दे आर ओके। यो वचनले हामीलाई ओके छौँ कि छैनौँ? अनि याकुबले भन्छ नि, याकुबको पत्रमा, हामी परमेश्वरको वचन चाहिँ ऐना हो, हाम्रो आफ्नो जीवन त्यो परमेश्वरको वचनमा हेर्छौँ अनि हामीमा के छ के छैन देखिन्छ। तर त्यसको लागि परमेश्वरले हाम्रो दृष्टिकोण, हाम्रो आँखा खोल्नुपर्छ। जसको नजिकमा कोही मानिस पनि जान सक्दैन। ये अघि फेरि यहाँनिर यी पदहरूमा पावलले कसरी परमेश्वरको बारेमा, उहाँको अस्तित्व, उहाँको महानता, उहाँको शक्ति, उहाँ को हुनुहुन्छ, परमेश्वरको बारेमा अझै यहाँ भनिरहेको छ। 15 र 16 पद परमेश्वर को हुनुहुन्छ भन्ने कुराको बारेमा एउटा चित्र उनले दिन्छन्। अनि यहाँनिर के छ, उहाँसँग अमरता छ भनेको चाहिँ अमरण, उहाँ कहिल्यै सदाको लागि जीवित हुनुहुन्छ, अनन्त। अनि उहाँ ज्योतिमा बास गर्नुहुन्छ, जसको नजिक कोही मान्छे पनि जान सक्दैन, उहाँलाई कुनै मानिसले देखेको छैन न त देख्न सक्छ, उहाँलाई नै आदर अनन्त अधिकार हुन्। आमेन। त्यसैले यो अन्तिम खण्डमा, अझै अन्तिम खण्ड अर्को बाँकी छ, हामीलाई 17 देखि 21 अर्को हप्ता हामी हेर्नेछौँ। अनि तपाईँलाई मैले यो विषयहरूमा धेरै कुरा भन्न सक्छु, विशेष गरिकन यो 11 र 12 पदमा जुन कुराको पछि हामी लाग्नुपर्छ भनेर भनिएको छ बाइबलमा, त्यसलाई एक्सपोजिटरी हिसाबले गऱ्यो भने मसँग यति धेरै पद छ, मैले त्यो सबै हिजो थियो त्यो राखेर गएको थिएँ, तर मैले आज के विचार गर्ने, त्यो सबै गर्नु खोज्दाखेरि चाहिँ मैले केही पनि भ्याउँदैन। त्यसमा छोटकरीमा यो खण्डमा के भन्न खोज्छु तपाईँलाई आज म भन्न प्रयास गरिरहेको छु। त्यसैले पहिलो पोइन्ट मैले तपाईँलाई फेरि पनि भनेको थिएँ, गडलिनेस, एक्जल्टेसन टु गडलिनेस। एक्जल्टेसन भनेको चाहिँ त्यसलाई प्रोत्साहन, त्यसलाई उत्साह दिएको, त्यस्तो जीवन जिउने प्रोत्साहन, आज्ञा, आदेश होइन। अनि 11 देखि 16 सम्म चाहिँ धार्मिकताको जीवन भन्दा चाहिँ राइचियस लाइफ भयो, ठिक जीवन भयो। गडलिनेस भनेको चाहिँ येशूको चरित्र जस्तो, अब हामीले नेपालीमा चाहिँ त्यसलाई भक्तिको जीवन भनेर भन्छौँ। फेरि भक्तिको जीवनमा पनि जुन कुरा भक्तिको विपरीत छ त्यो हुँदैन, जो कुरो गडको विपरीत छ त्यो हुँदैन। गडलिनेस भनेको परमेश्वरीय चरित्र, क्राइस्ट लाइक लाइफ भन्छ। त्यसैले पावलले पहिलो तिमोथीको अन्त गर्दै गर्दाखेरि, यो पत्र अन्त गर्दै गर्दाखेरि तिमोथीलाई एकदमै सिधा कडा आज्ञा दिएको हामी यहाँ देख्दछौँ। आदेश भनेर शब्द चलाएको छ। अनि 10 पदसम्म सबै कुरा जति पनि 6 को 10 पद पहिलो तिमोथी 1 अध्यायदेखि नै जति पनि कुरा सिकाइराखेको थियो, अनि त्यो विशेष गरी 10 पद भने चाहिँ 6 अध्यायको 9 र 10 पदमा जुन कुराहरू सिकाएको छ, अनि हामीले भर्खरै के हेऱ्यौँ यहाँनिर, अहिले हामी 11 पद हेरेका छौँ, ती कुराहरूबाट भाग। यहाँनिर के छ भने, हे परमेश्वरको जन तिमी यी कुराहरूबाट भाग। यो 11 पदको पहिलो खण्ड, त्यो भाग्नुपर्ने कुराहरू चाहिँ 9 र 10को कुराहरू हामीले हेर्छौँ। त्यस्तै अरू धेरै कुरा छ जो संसारिक छ, त्यो भाग्नु पर्यो। रन रन फ्रम, यो चाहिँ फ्ली फ्रम। अब नेपाली अनुवादमा त्याग भनेको छ, त्यो त्याग्ने र भाग्ने कुरा धेरै फरक छ। त्यसैले अङ्ग्रेजी अथवा ग्रिकमा चाहिँ यो भाग्ने कुरा छ, रन फ्रम, त्यहाँबाट भाग्ने, त्यसको छेउ नपर्ने, न कि त्यसलाई नै हार्बोर गरेर हाम्रो पुरै त्यो के भन्छ, एउटा भैँसी आलमा बस्छ नि। कल्पना गर्नुहोस्, तपाईँको जीवन आलमा छ कि भाग्नु भएको छ? भन्नु एउटा कुरा, हुनु अर्को कुरा। बी वान भनेको चाहिँ हुनु, त्यो भाग्न तयार हुनु पर्यो। त्यो चाहिँ धनको लोभ र धनबाट आउने सबै कुराहरू, होइन, धनी हुन चाहने व्यक्ति चाहिँ फर्स्ट छ। तर 11 पददेखि पावल तिमोथीलाई आदेश दिँदैछन्, एज अ म्यान अफ गड, परमेश्वरको जन, ती धनको लोभी मानिसहरूभन्दा विपरीत तिमी हुनु पर्यो। ती कुराहरूबाट भाग्ने काम गर्नु पर्यो, अनि ती कुराहरूलाई त्याग्नु पर्यो। तर यी गुणहरू जो चाहिँ 11 र 12मा अझै भनिएको छ, ती गुणहरूको पछि लाग्नु पर्यो। रन आफ्टर दिस थिङ, गडलिनेस, भक्तिका गुणहरू, होइन, व्यक्तिगत गुणहरू, हरेक व्यक्ति व्यक्तिको जीवनमा हुनुपर्ने गुणहरू। अनि यहाँनिर यी कुराहरूको पछि लाग भन्ने कुरामा तपाईँले 11 11मा के देख्नुहुन्छ? पहिलो चाहिँ धार्मिकता, राइचियसनेस, दोस्रो चाहिँ भक्ति, गडलिनेस, तेस्रो चाहिँ विश्वास। अब यहाँ विश्वास त सबै ठाउँमा आउँछ, अनि वास्तवमा यहाँनिर विश्वास र प्रेम जो सँगसँगै राखिएको छ बाइबलमा अरू धेरै खण्डहरूमा, यो विश्वास प्रेम, अनि अर्को कुरा पनि थपिएको हुन्छ, आशा। अनि वास्तवमा पहिलो तिमोथी 13 को 13 पदमा विश्वास प्रेम आशा मुख्य हुन्, यसमा पनि सबभन्दा मुख्य चाहिँ प्रेम। अब यहाँनिर यो प्रेमको बारेमा धेरै जस्तो मान्छेले राम्रोसँग बुझेको मलाई लाग्दैन। जसले यो प्रेमलाई बुझ्छ, त्यो कुरा मुख्य भनेर थाहा छ, उसको जीवनमा प्रेम बगेको हुन्छ। कुनै मान्छेप्रति उसको भावना, उसको स्वभाव कहिले पनि ठुस्किने खालको हुँदैन, शत्रुसँग पनि हुँदैन, आज्ञामा त यो छ नि। अनि जो मान्छे त्यसमा विजय भएको छैन, सायद ऊ परमेश्वरको पछि पछि हिँड्न सकिराखेका छैन। त्यो हामीले आफैलाई जाँच्ने कुरा हो। यी कुराबाट भाग्ने कुरा चाहिँ रन आफ्टर, होइन, भाग्ने कुरा चाहिँ हामीले यहाँ हेरिराखेको छौँ। तपाईँलाई यी कुराहरूको बारेमा बाइबलको अरू पदहरूमा भएको कुरा म पढ्न चाहन्छु सरसे, त्यसकारण मैले यहाँ बाइबल अगाडि राखेको छु। पहिलो चाहिँ 2 पद, पहिलो तिमोथी 2 को 2 पदमा के छ? सारा भक्ति र इमान्दारीमा शान्ति र चैनको जीवन बिताउन सकौँ भनेर राजाहरू र सबै उच्च अधिकारीहरूको निम्ति चढाउ भनेको चाहिँ धन्यवाद चढाउ, होइन। त्यसैले यहाँनिर के छ? यहाँ भक्ति, यी सबै कुरा जसको निम्ति शान्ति चैनको जीवन जिउने कुरामा प्रार्थना गर्ने कुरा छ, सारा भक्ति र इमान्दारीपनको यहाँ कुरा छ, होइन, त्यो त्यहाँ छ। तपाईँले 3 को 16मा हेर्नुभयो भने के देख्नुहुन्छ? 3 को 16मा, अनि यसमा विवाद छैन, भक्तिको रहस्य महान छ, परमेश्वर शरीरमा प्रकट हुनुभयो, आत्मामा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूद्वारा देखिनुभयो, अन्य जातिहरूका प्रचारिनुभयो, संसारमा विश्वास गरिनुभयो, महिमामा माथि लगिनुभयो। त्यसकारणले, अब मसँग टाइम छैन यो सबै उल्था गर्नलाई, तर मुख्य कुरा चाहिँ यी व्यक्तिगत गुणको कुरा छ। अर्को 4 पदको 7 र 8 तपाईँलाई म पढ्न चाहन्छु। 4 पद, चार 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 वेट चार अध्याय, हामी अहिले अहिले भर्खरै मैले तीन अध्याय पढेको थिएँ, चार अध्यायको आठ, सात र आठ के छ? तर अशुद्ध र बुढी स्त्रीहरूका दन्त्य कथाहरू इन्कार गर, अनि भक्तिका निम्ति आफैलाई साधना गर। आठमा शरीरको के भन्छ साधनाले थोरै लाभ हुन्छ, त्यो त्यसको बारेमा हामीले धेरै छलफल गरेको थियौँ, होइन? एक्सर्साइज गर्ने, हाम्रो भाइ राम्ररी आज पनि हिँडेर आइसक्यो, होइन? त्यसले यो संसारलाई मात्रै दिन्छ लाभ, तर हामी जुन कुरा गरिरहेछौँ नि त्यो सिरियस हो। यहाँ त्यो कुराको लागि केही गरेन भने वो इन समवेयर एल्स, बाहिर भनेर हाम्रो निश्चयता हुँदैन, भित्र हुनुपर्छ। सो भक्ति चाहिँ सबै कुराको निम्ति लाभदायक हुन्छ, किनकि यसैमा अहिलेको जीवन र पछि आउने जीवनको प्रतिज्ञा छ। भक्तिमा क्रिस्ट लाइक जीवन, येशुको जस्तै सोच्ने जीवन, मान्छेले गालामा हान्दा पनि अर्को गाला थाप्ने तर प्रतिक्रिया जनाएर उसप्रति अर्कै खालको स्वभाव गर्ने होइन, त्यो स्वभाव अर्को गर्ने व्यक्ति के हुन्छ? त्यो अन्धकारको शक्ति दुष्टको आत्माकै कैदमा छ, यो कुराबाट छुटकारा पाउनलाई प्रार्थना गर्नुपर्छ। अनि अर्को पद तपाईँलाई छ पदको तिन, छ अध्यायको तिन हामीले भर्खरै पढिसकेको, अनि त्यहाँ के छ? यदि कसैले अर्कै शिक्षा दिन्छ भने र खाँटी वचनहरू अर्थात् हाम्रो प्रभु येशु ख्रिस्टका वचनहरू र भक्ति अनुसारको शिक्षा स्वीकार गर्दैन भने त्यो कोही पनि नजान्ने घमण्डी हो, केही पनि नजान्ने घमण्डी हो। बुझ्नुहुन्छ? यहाँ खाँटी शिक्षा पूर्ण रूपमा गरे हुनु पर्यो, त्यो कसैलाई थाहा हुँदैन, परमेश्वरलाई र आफैलाई, मेरो बारेमा मलाई थाहा हुन्छ। त्यसैले यहाँ केही नजान्ने घमण्डी हो कि हामी भक्तिको पछि लागेका छौँ, परमेश्वरको पछि लागेका छौँ। सिरियस कुरा, तपाईँ र मैले, यहाँ पावलले तिमोथी आफैलाई भनिरहेको छन् है, जो चाहिँ त्यहाँ एफिससको एल्डर, त्यहाँका विश्वासीहरूलाई सुधार्न गइराखेको छ। तपाईँ र म पनि हाम्रो मातहतमा भएको विश्वासीहरूको सेवाको लागि सर्भिसमा उनीहरूलाई शिक्षा दिने काममा छौँ, तर हामी आफै चाहिँ कहाँ छौँ? यहाँ यो कुरा यहाँ प्रष्ट रूपमा भनिएको छ। अर्को यसैको छ र सात पद, के अरे यो छ अध्याय पहिलो तिमोथी छ र पाँच र छ पद, पाँचमा के छ? व्यर्थका रगडा झगडाहरू ती मानिसहरूमा उत्पन्न हुन्छन् जसका मनहरू भ्रष्ट भएका हुन्छन्, जो सत्यतादेखि रहित हुन गएका हुन्छन्, र भक्ति चाहिँ लाभ हुने बाटो हो भनी सम्झन्छन्, यस्ताहरूबाट तिमी अलग बस। मान्छेले परमेश्वरको भक्ति, परमेश्वरको धार्मिकता चाहिँ त्यो व्यक्तिगत लाभ हुने बाटो, व्यक्तिगत लाभ हुने बाटो भनेर सोचिरहेको हुन्छ, किनकि हामीले यस संसारमा केही पनि ल्याएनौँ, अनि यो निश्चित छ हामी केही पनि लैजाँदैनौँ। तपाईँलाई मैले त्यो पद भन्दाखेरि अलेक्जेन्डर द ग्रेटले चाहिँ आफ्नो हात बाहिरै देखाएर उनको लास लाँदाखेरि भनेका थिए अरे, किनभने सबैलाई थाहा होस् अलेक्जेन्डर द ग्रेट सम्राट केही पनि लगेन रित्तै, तर त्यही केही पनि लाने रित्तैलाई आज हामी बिटुलिरहेको छौँ, किनभने हामी भित्र त्यो मरेको आत्मा, मरेको पुरानो मानिस जीवित छ। यही पुरानो मानिसलाई मन पर्दैन, अरू मान्छे गतिलो भएको मन पर्दैन, अरू मान्छे धनी भएको मन पर्दैन, मान्छेले मलाई के भन्यो, धेरै किसिमको डेड हुनु पर्यो, त्यो कुरा डेड हुनु पर्यो। यो कुरो यहाँ प्रष्ट भनिएको छ। दोस्रो तिमोथीमा पनि यो विषयमा तिनको, दोस्रो तिमोथीको तिनको पाँच पद, तिनको पाँच पदमा के छ भनेदेखि, भक्तिको भेष त धारण गर्ने तर त्यसको शक्ति इन्कार गर्नेहरू हुनेछन्, यस्ताहरूबाट पर बस। आर वी द्याट, कि हामीमा चाहिँ भक्तिको भेष र त्यसको शक्तिलाई इन्कार गरेको छ कि छैन? इट्स अ सिरियस थिङ, सिरियस थिङ। त्यही कारण जहिले पनि आफैलाई जाँच्नु सबभन्दा ठुलो कुरा हो, नत्र हामी अरूको लागि गरिरहेछौँ, आफू चाहिँ एक दिन अर्कै ठाउँमा पुग्छौँ, त्यो एकदमै डरलाग्दो दुःख लाग्दो कुरा हो। अर्को तितस, तितस तपाईँलाई मैले तितस एकको एकमा पढ्छु, परमेश्वरको दास र येशू ख्रिस्टको प्रेरित पावलको तर्फबाट परमेश्वरको चुनिएका विश्वास र सत्यताको ज्ञान अनुसार जुन ज्ञान चाहिँ भक्ति मुताबिकको छ, पावलले कति ठाउँमा दोहोऱ्याएको छ त्यो भक्ति मुदा मुताबिकको ज्ञान भनेको चाहिँ यो परमेश्वरका वचन, यी सबै साउन्ड डक्ट्रिन, खाँटी शिक्षा भनेर हामीले हेरिरहेको छौँ। अब यहाँनिर हामी पछि लाग्नुपर्ने भक्तिको कुरा यहाँ आयो, धार्मिकताको कुरा आयो यहाँ आयो, त्यसपछि विश्वास र प्रेमको कुरा पनि छ। विश्वास र प्रेम तपाईँले 11 पदमा 6 अध्यायको पहिलो भक्ति, त्योभन्दा अगाडि धार्मिकता, भक्ति अनि विश्वास र प्रेम, विश्वास र प्रेम अनि त्यसपछि तेस्रो शब्द चाहिँ के छ यहाँ, धीरज, होइन धीरज अङ्ग्रेजीमा इन्डुरेन्स भन्छ। वास्तवमा यो धीरज चाहिँ अर्को शब्द अङ्ग्रेजीमा लङ सफरिङ भन्छ, होइन सहनशीलता भनेर नेपालीमा भन्छौँ हामी। त्यो भनेको कुरा चाहिँ के हो भने जुन सङ्कष्ट, जुन विरोध, जुन हामीलाई लाग्छ कि मान्छेले हामीलाई दुःख दिइरहेको छ, त्यसमा धीरजलाई एप्लाई गर्ने भनेको चाहिँ त्यो अवस्थामा पनि हामी हाम्रो सत्यतामा अटल हुन्छौँ, हाम्रो व्यवहार बदल्दैनौँ, हाम्रो स्वभाव बदल्दैनौँ, हाम्रो विचार बदल्दैनौँ, हामी अटल केवल स्टेट फास्टनेस भन्छ अङ्ग्रेजीमा, भनेको चाहिँ त्यसैमा पक्रिरहने निरन्तर। तपाईँले हरेक मिसिनेरीहरूको बायोग्राफी पढ्नुहोस् न, साधु सुन्दर सिंहको, मैले त्यो किताब बेथानी अनुग्रह मण्डलीमा चाहिँ दिएको छु, आई विस एभ्रिबडी हेज द्याट एक्सेस, होइन कहिलेकाहीँ यी परमेश्वरका जनहरूको जीवनबाट हामी धेरै सिक्छौँ। त्यस्तै कुराहरूमा हामी चाहिँ के गर्दैछौँ भन्ने एउटा ठुलो कुरा हो। त्यसैले सङ्कष्टमा, सतावटमा हाम्रो के भन्छ त्यसलाई, लक्ष्य नबदल्ने, स्वभाव नबदल्ने, त्यसप्रति खराबी नसोच्ने, झगडा नगर्ने, त्यहाँनिर नरिसाउने, नठुस्किने, मान्छेको कुरा नकाट्ने, कसैको बदनाम नगर्ने, केवल धार्मिकतामा, परमेश्वरको नियममा, उहाँको आत्माको अधीनमा, खाँटी शिक्षाको अन्तर्गतमा निरन्तर जिउने, यो धीरजको कुरा यहाँनिर यो हो, होइन। अर्को चाहिँ जेन्टलनेस भन्छ, जेन्टलनेस भनेको चाहिँ यहाँनिर नम्रताको कुरा छ, नम्रताको पछि लाग 11 पदमा, होइन जेन्टलनेस के छ। वास्तवमा यी लिस्ट आत्माको फलहरू जस्तै छन्, पवित्र आत्माको फल गलाती 5:22 र 23 मैले तपाईँलाई भन्नु पर्दैन। यहाँनिर जुन 11 पदमा जुन कुराको पछि लाग भनेको लिस्ट छ, त्यो चाहिँ पवित्र आत्माको फल। त पवित्र आत्माको फल कहाँबाट आउँछ, जुन चाहिँ प्रत्येक क्रिस्चियनमा हुनुपर्छ। अनि तपाईँले पवित्र आत्माको फल चाहिँ तपाईँको व्यवहारमा युज गर्नुहुन्छ। पवित्र आत्माको फल भनेको बिना काम अनि तर फल चाहिँ भने होइन, प्रेम, शान्ति, धीरज, पवन। तपाईँलाई म त्यो गलाती 5:22 र 23 त्यो तपाईँलाई म पढ्न चाहन्छु। वास्तवमा यो पनि कतिजना मान्छेहरूले मिसअन्डरस्ट्यान्डिङ, दे डोन्ट अन्डरस्ट्यान्ड, इट्स अ प्रब्लम। विश्वासीले मात्रै होइन, लिडरहरूको कुरा गर्दैछु, तर आत्माको फल हो प्रेम, शान्ति, मिलाप, मेलमिलाप, होइन। यहाँ प्रेम भन्ने बित्तिकै चाहिँ सबभन्दा ठुलो कुरो त मान्छे यसैमा चुक्छ, किनभने मान्छेलाई प्रेम गर्ने बित्तिकै त्यसको बारेमा केही पनि नेगेटिभ सोच्दैन नि, उसले यस्तो भन्यो क्यारे भनेर रिसाउँदैन नि। यदि सङ्घै लायो भने त्यही मान्छेले गरेर तपाईँले भन्नु खोजेको कुरा यो हो, तिमीले भनेको कुरा यो हो, पहिला क्लियरिफाई गरेर मात्रै त्यो बाटोतिर सोचेर त्यसको मेन्टेन गर्छ, होइन। तर हामी आफै भित्रभित्रै जलेर जाने के हो, छौँडाको आत्माले डोर्याएको। त्यसकारणले सहनशीलता यहाँ पनि छ, मिलाप पनि छ यहाँ, मेलमिलाप, यहाँ कृपा पनि छ, भनेको चाहिँ अरूप्रति कृपा गर्ने कुरा हो, दया गर्ने। अनि अर्को चाहिँ यहाँ भलाइ छ, विश्वस्तता छ, नम्रता छ, संयम। संयम भनेको चाहिँ फेरि अर्को कुरा हो, सहनशील, हतपत उच्छृङ्खल भएर एकदम चिटुचिटु त्यस्तो होइन, किनभने ख्रिस्टमा भएको मान्छे नयाँ सृष्टि, टोटल्ली फरक कुरा हो। हामीले कतिचोटि यो कुरालाई एकदम बुझेका छैनौँ। 1 तिमोथी 3:1-3 हामीले जुन एल्डरको योग्यताको बारेमा हेरेका थियौँ, वास्तवमा हामी हिँड्दैछ पाइलो मेट्दैछ होइन कि, यी कुराहरूलाई सम्झाउनु पर्छ। यो वचन विश्वासीको छ, यदि कुनै मानिसले अध्यक्ष अथवा एल्डर पदको चाहना गर्छ भने उनले एउटा असल कुराको चाहना गर्छन्। यसकारण अध्यक्ष भनेको चाहिँ, यो बाइबलले अध्यक्ष भन्छ एल्डरलाई, अध्यक्ष चाहिँ निर्दोष, एउटै पतिका पति, एउटै पत्नीका पति, सतर्क, होसियारी है, आत्मसंयमी भनेको चाहिँ मान्छेले केही भन्दैमा हावामा दौडिँदैन, एकदम आफैलाई बसमा राख्छ, उसको कहिले पनि ऊ भावनामा बगेर तुरुन्तै के कुरा भन्न थाल्दैन, के सोच्न थाल्दैन, ऊ त ठ्याक्क संयमित हुन्छ। आत्मसंयमी असल व्यवहार भएका अतिथि सत्कार गर्ने सिकाउनमा सिपालु हुनुपर्छ। पियकड़पन कुटपिट गर्ने नीच कमाईको लोभी, निज कमाईको लोभी भन्ने थाहा छ, पैसा रुपियाँ जसरी नि बटुल्नु खोज्ने, झुट्टा होस् कि के होस्, कुनै कुरा जो आफ्नो नहोस् त्यो आफ्नो बनाउनु खोज्ने, वास्तवमा परमेश्वरमा भरोसा गर्ने कुराहरूले त सबभन्दा ठुलो पोइन्ट नै मान्छेलाई पैसा, शरीरको अभिलाषा, जीवनको सेकी, आँखाको अभिलाष, तिनवटा कुराबाट हुन्छ नि, यो सबै कुरो त्यहाँबाट आउँछ होइन। त्यसैले पैसाको लोभी, झगडालु पैसाको लोभी हुनु हुँदैन, यहाँनिर हामीले त्यो कुरा हामी देख्छौँ। त्यस कारणले यहाँनिर अहिले हामीले के हेरिरहेको छौँ, यो कुराको पछि लाग भनेर तिमीहरूलाई सिधै भन्दाखेरि 11 पद, पहिलो तिमीहरू 6:11 पद हामीले हेरिरहेको छौँ, त्यो अलिकति एक्सपोजिटरी भनेको चाहिँ यो हो। तपाईँलाई अझ मैले टाइम छैन, मसँग पुरै एक्सपोजिटरी गर्ने टाइम छैन। अब 12 पदमा हामी हेर्छौँ, फाइट द गुड फाइट, असल लडाइँ लड, 12 पदमा असल लडाइँ लड, पहिलो तिमीथी 6:12 पदमा विश्वासको असल लडाइँ लड, अनन्त जीवनलाई पक्रि राख, जसको निम्ति तिमी बोलाइएका पनि छौ, र सब धेरै साक्षीको सामु तिमीले असल अङ्गीकार गरेका छौ। किनभने तिमोथीको गवाही पावललाई थाहा छ, त्यस कारण यहाँ ती कुराहरू गरिराखेको छ। तर एज अ असल लडाइँ लड्ने, यो लडाइँको सम्बन्धको शब्द चलाउँदाखेरि, यो शब्द खेल खेल्दाखेरि पनि एउटा स्ट्रगल, एउटा लडाइँ हुन्छ जित्नलाई, होइन मिलिटरी लडाइँमा हुँदाखेरि पनि त्यहाँ एउटा सङ्घर्ष हुन्छ, त्यहाँ डराउँदैन, उसले आफ्नो लक्ष्यमा मरेर लडिराखेको हुन्छ। पहिलो तिमोथी 1:18 पनि तपाईँलाई म पढ्न चाहन्छु, पहिलो तिमोथी 1:18मा, हे मेरा तिमोथी, हे छोरा तिमोथी, तिम्रो विषयमा पहिले गरेका भविष्यवाणीहरू अनुसार तिम्रा असल तीद्वारा असल लडाइँ लड भनेर म तिमीलाई यो आज्ञा सुम्पन्छु। जति पनि यो साउन्ड आज्ञा, साउन्ड टिचिङ, सबै वर्णन गरिएका खाँटी वचन तिमोथीलाई दिइराखेको छन्, तिमीले असल लडाइँ लड्न सक होइन भनेर, असल लडाइँ लड भनेर, तीद्वारा असल लडाइँ लड भनेर यो दिएको छ। अनि वास्तवमा यो असल लडाइँ लड्ने कुरा मैले भनिसकेँ, खेलाडी अथवा मिलिटरीमा युद्धमा भएको मान्छेलाई प्रयोग गर्ने शब्द यही हो। अनि तिमोथीले विश्वासको लडाइँमा एकदमै उच्च सङ्घर्ष, त्यसमा लागिरहनु पर्ने यहाँनिर भनिएको छ, जुन चाहिँ तपाईँले पहिलो तिमोथी 6:19 जो चाहिँ आज हामीले त्यसमा हेरिरहेका थिएनौँ, तैपनि यहाँ एकचोटि पढ्छु। यसरी तिनीहरूले पछि आउने समयको लागि आफ्नो निम्ति असल जग जोहो राख्छन् ताकि तिनीहरूले अनन्त जीवनलाई पक्रि राखुन्। अनन्त जीवनलाई पक्रि राखुन्, त्यो असल कुरालाई जोहो गरिराख्छ, त्यसलाई पक्रि राख्छ अथवा त्यसमा रहिरहन्छ, त्यो स्वभावलाई बदल्दैन। अनन्त जीवन पक्रिने भन्ने कुरा, वास्तवमा अनन्त जीवन तपाईँ र मेरो आफ्नो आफ्नो शक्तिले हुँदैन, परमेश्वरमा त्यो पक्रि राख्ने भने चाहिँ के छ, खाँटी शिक्षामा, उहाँको वचनमा समर्पित भएर भरोसामा रहने। विश्वासको लडाइँ भनेको के हो, विश्वासमा भरोसा गरेर रहने, त्यसमा जिउने, आफ्नो व्यवहारमा त्यो बद्लिन नदिने। तिम्रो खेर तिमोथीले आफ्नै प्रयासमा यो सबै कुरा गर्ने होइन, तर परमेश्वरमा। अनि पावल प्रष्ट भन्छन्, प्रत्येक क्रिस्चियनले ख्रिस्टको जीवन प्राप्त गरेको हुन्छ र त्यो ख्रिस्टलाई आफ्नो जीवनमा, जीवनको रूपमा विश्वासद्वारा उहाँलाई धारण गरेर उहाँमा जिएको हुन्छ। ख्रिस्ट जो हाम्रो जीवन हुन्छ, भनेको मतलब अनन्त जीवन भएको जीवन चाहिँ ख्रिस्ट भएको जीवन। तपाईँहरूमा ख्रिस्ट हुनु भनेको चाहिँ के छ भने, तपाईँहरूमा त अब शारीरिक र लोभ र यो सैतानिक कुरामा त लाग्दैन नि यो कुरा, त्यसैले दिस इज अ न्यू लाइफ होइन, त्यो चाहिँ यहाँ हामीले भनिराखेको छौँ होइन, त्यो कुरा यहाँनिर लेखिएको छ। त्यसैले जुन अनन्तसम्म मात्र होइन, तर अहिले पनि येशूमा भएको जीवन चाहिँ अहिले पनि साक्षात हुन्छ, अहिले पनि साँच्चै हुन्छ। तपाईँलाई म दोस्रो तिमोथी 4 अध्यायमा एकचोटि पढ्न चाहन्छु, यो अनन्त जीवन भरपूरी जीवन जो ख्रिसमा छ, ख्रिस हाम्रो जीवन हुनुहुन्छ, त्यसको बारेमा दोस्रो तिमोथी, म छिटै सिद्धाउँछु, अलिकति टाइम बाँकी, दोस्रो तिमोथी 4 अध्याय। तर मेरो प्रार्थना चाहिँ यो छ, तपाईँ हरेकको हृदयमा यो कुरा घुस होस्, तपाईँमा परिवर्तन आओस्। यो वचन सुनेपछि पनि तपाईँ अझै काँचै बस्यो भने चाहिँ अरू उपाय छैन प्रियहरू। त्यसैले 10 पद 4 अध्याय दोस्रो तिमोथीमा येसुको जीवन पनि हाम्रो शरीरमा प्रकट होस् भनेर हामी प्रभु येसुको मरण सधैँभरि शरीरमा लिएर यताउता हिँड्छौँ, उहाँको क्रुसमा मरेको जीवनलाई शरीरमा लिन्छौँ, भनेपछि उही मानिलिन्छौँ, आफ्नो क्रुस बोक्ने कुरा जस्तै कुरा हो, होइन? अनि 11 पदमा, किनकि येसुको जीवन पनि हाम्रो मरणशील शरीरमा प्रकट होस् भनेर नै हामी जिउँदाहरू येसुको खातिर सधैँभरि मृत्युको हातमा सुम्पिन्छौँ। 12 पद, यसै कारण मृत्युले हामीमा काम गर्दछ तर जीवनले तिमीहरूमा, भनेको मतलब चाहिँ हामी त्यसरी जिइरहेछौँ। पावलले आफ्नो बारेमा भनिरहेछ, हामी मृत्युमा जिउँछौँ, भनेको मतलब शारीरिक कुरा कति पनि पुरा नगरेर केवल परमेश्वरको इच्छामा, चाहे जतिसुकै कष्ट आओस्, ज्यानै नजाओस्, त्यो येसुको कुरालाई पछ्याउँछ, जसले गर्दा अरूमा जीवन आउँछ, किनभने अरूले त्यो उदाहरणलाई पछ्याउन सकोस्। त्यसले दोस्रो कोरन्थीमा चाहिँ ख्रिसमा भएको नयाँ जीवन, जसको निम्ति सबै ख्रिस्चियनहरू बोलाइएका छन्, होइन, त्यो कुरा चाहिँ हामी यहाँ देख्दछौँ, नयाँ जीवन जो ख्रिसमा छ। अनि तपाईँले दोस्रो कोरन्थीको 5:17 हेर्नुभयो भने त्यो नयाँ जीवनको बारेमा त्यहाँ पनि तपाईँले त्यहाँ देख्नुहुन्छ। हामी धेरै कोट गर्छौँ यो पदलाई, दोस्रो कोरन्थी 5:17 भनेको चाहिँ, यसै कारण कोही ख्रिसमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुरानो कुरा बिति गएका छन्, हेर सबै कुरा नयाँ भएका छन्। त्यहाँनिर पुरानो के हो नयाँ के हो हामीले एक्सप्लेन गर्नु पर्दैन, तर ख्रिस्टमा कोही छ भने साँच्चै भित्र त्यहाँ पुरानो चाहिँ रहँदैन, त्यही कुरो यहाँ पनि क्लियर आयो। अर्को रोमी 6:4 तपाईँलाई पढ्न चाहन्छु, रोमी 6:4, रोमी 6, यसकारण बप्तिस्माद्वारा हामी उहाँसँगै मृत्युमा गाडियौँ कि जसरी पिताको महिमाद्वारा ख्रिस्ट मरेकाहरूबाट बौरी उठ्नुभयो, त्यसरी नै हामी पनि जीवनको नयाँपनमा हिँड्नुपर्छ। यहाँनिर बप्तिस्माको कुरा आयो, बप्तिस्माको मतलब चाहिँ के छ भनेदेखि, कुनै पनि व्यक्तिले विश्वास गर्दाखेरि चाहिँ यो संसारिक र पतन भएको पुरानो स्वभावको जीवनलाई चाहिँ मरेको ठान्नु पर्यो, अनि त्यही कुरालाई हामी गवाई दिएर पानीमा गाडिन्छौँ, भनेको मतलब अब हाम्रो पुरानो जीवन चाहिँ मऱ्यो अनि गाडियो, अब पानीबाट निस्किँदाखेरि हामी के हुन्छौँ, अब त ख्रिस्टको नयाँ जीवनमा जिउँछौँ, त्यो बप्तिस्माले एउटा सङ्केत गर्दछ। त्यसैले वचनद्वारा यो सबै कुरा हुन्छ। तपाईँले रोमीकै कुरा गर्दै गर्दाखेरि यो विश्वास तपाईँ र ममा अनन्त जीवन कसरी आउँछ, 10:9-10 तपाईँलाई मैले पढेँ भने यहाँ यसरी लेख्छ, यदि तिमीले येसु आफ्नो मुखले प्रभु येसुलाई स्वीकार गर्यौ भने र परमेश्वरले उहाँलाई मरेकोहरूबाट बौराएर उठाउनु भयो भने, आफ्नो हृदयमा विश्वास गर्यौ भने तिमीले मुक्ति पाउनेछौ, किनकि धार्मिकताका निम्ति हृदयले विश्वास गरिन्छ र मुक्तिको निम्ति मुखले स्वीकार गरिन्छ। यहाँनिर फेरि महत्त्वपूर्ण कुरा के छ भनेदेखि, येसुको सामु, धेरै साक्षीहरूको सामु चाहिँ तिमोथीले यी कुरा गरेका थिए, स्वीकार गरेका थिए त्यो वचन, जुन वचन उनको सुरुको विश्वास र बप्तिस्मा, त्यसले चाहिँ हामीमा भएको साँचो परिवर्तनको एउटा उदाहरण दिँदछ। यो कुरो पनि येसुको शासन र उहाँको प्रभुत्व स्वीकार्नेले त अब आफ्नो पुरानो स्वभावमा त जिउँदैन नि, होइन? मान्छेसँग व्यवहार गर्दाखेरि त्यही लोभ, डाह, ईर्ष्या, क्रोध, खराबी सोच, नेगेटिभ विचार, म त यिनो धेरै मान्छेहरूको जीवनमा यो गएको हामी देख्दैनौँ, तर त्यो कुरो पावलले यहाँ सम्झाइराखेको छ, त्यसमा हामी अल्झिनु हुँदैन। अर्को 6:13 कुरा हामी गर्छौँ, 13:12 हामीले हेऱ्यौँ, 13 पदमा चाहिँ के छ, 13 पदमा, अब आफ्ना छोराछोरीहरूलाई झैँ म, ए कोरन्थीमा हेरिरहेको छु, पहिलो तिमोथी 6:13, सबै थोकहरू जिउँदो पार्नुहुने परमेश्वर र पेन्थियस पिलातसको सामु असल अङ्गीकार रूपी गवाही दिनुहुने येसु को सामु म तिमीलाई आज्ञा दिँदछु। अनि यहाँनिर यो खण्डमा चाहिँ पावलले तिमोथीलाई एकदम सिधा कडा आदेश के दिएका छन्, घरिघरि दोहोऱ्याएका छन् यी विषयहरू जुन आज्ञा दिएको छ। अनि त्यो चाहिँ येशु ख्रिस्ट जसको गवाही पिलातोसको अगाडि एकदम निष्कलङ्क छ त्यसको सामु, र त्यो एउटा येशुको गवाहीको उदाहरण तिम्रो जीवनमा होस् भनेर यहाँ भनेको कुरा हामी देख्दछौँ। अनि तिमोथीलाई आदेश दिएको कुरा, यो कुरा तपाईँले पहिलो तिमोथी 5:21 पनि देख्नुहुन्छ। तपाईँलाई म 21 पद पढ्न चाहन्छु। घरिघरि दोहोऱ्याइएको कुरा तपाईँले पाउनुहुन्छ यो आज्ञाहरू। त्यसैले मैले अघि नै भने यो खाँटी शिक्षा जो आज्ञा भनेर भनिएको छ, यो चाहिँ पहिलो तिमोथीको पुरै अध्यायहरूमा पावलले दिएका आदेशहरू हुन्। खाँटी शिक्षा, साउन्ड डक्ट्रिन, साउन्ड टिचिङ। सो इट्स भेरी भेरी इम्पोर्टेन्ट। परमेश्वर प्रभु येशु ख्रीष्ट र चुनिएका दूतहरूको सामु म तिमीलाई कडा आज्ञा दिन्छु, तिमीले पूर्ण निर्णय नगरिकन, के भन्छ यहाँ, पूर्ण निर्णय नगरिकन र कसैको पक्ष नलिकन यी कुराहरू पालन गर। ए पूर्व निर्णय, माफ गर्नुहोस्, पूर्व निर्णय भन्दाखेरि चाहिँ के हुन्छ भनेदेखि आफै आफ्नै विचारले निर्णय गर्ने। धेरैजनाको विचार जीवन त्यस्तो देख्छु म, हरेक वातावरणले, हरेक सिचुएसनले, हरेक अर्कै मान्छेको एउटा सानो शब्दले तपाईँलाई, तपाईँको जीवन चाहिँ तनाव तनाव बनाइराखेको छ। डोन्ट डु द्याट। सिधै कसैले तपाईँलाई केही भने जस्तो लाग्यो भने पनि डोन्ट रियाक्ट, लिभ येसुमा जिउनुहोस्, पवित्रतामा जिउनुहोस्, सकारात्मक कुरा विचार गर्नुहोस्। किन परमेश्वरले हामीलाई भरपूरीको जीवन दिनुहुन्छ, नकारात्मक जीवन होइन। नकारात्मक कुरा कतिचोटि शैतानले प्रयोग गर्छ, त्यसकारण यो कुरा यहाँ कडा आज्ञा दिएको कुरा हामीले पाउँछौँ, यो कुरा हामीले यहाँ देखिरहेको छौँ। यही कुराको बारेमा उनले घरिघरि दोहोऱ्याएको भन्दाखेरि पहिलो तिमोथी 1:3 हामीले अघि पनि पढिसक्यौँ। पहिलो तिमोथी 1:3, फेरि पनि म कतिवटा पदहरू पढिरहेको छु यहाँ। जब म मेकेडोनिया जाँदै थिएँ तब मैले तिमीलाई एफिससमा रहन र कसैलाई अर्कै शिक्षा नसिकाऊ अनि दन्त्य कथाहरू र नटुङ्गिने वंशावलीहरूमा ध्यान नलगाऊ भन्ने आज्ञा गरी दिन बिन्ती गरेको थिएँ, अनि सोही अब पनि गर्दछु। त्यसकारणले यहाँ पहिला पनि त्यो आज्ञा दिएको हामी देख्छौँ। अर्को 4, यसैको 4:11 के छ, पहिलो तिमोथी 4:11, कुनै मानिसले पनि तिम्रो जीवनलाई तुच्छ ठान्न नपरोस्। अब यहाँनिर छ, वचनमा, चालचलनमा, प्रेममा, आत्मामा, विश्वासमा, शुद्धतामा तिमी विश्वासीहरूको अघि नमुना बन। यहाँ पनि उनले यो आज्ञा दिएको छ। 5:7 तपाईँले हेर्नुभयो भने 5:7 के छ, अनि यी कुराहरूको आज्ञा देऊ ताकि तिनीहरू निर्दोष रहन्। 5:7, त्यसपछि 6:14 जुन चाहिँ हामीले अघि भर्खरै पढेका छौँ, त्यहाँ के छ, हाम्रो प्रभु येशू ख्रिस्ट देखा नपरुन्जेल तिमीले यो आज्ञा निष्कलङ्क र निन्दा रहित राख। त्यसैले यो गवाहीको सामु भनेको कुराको बारेमा हामीले यी कुराहरू यहाँ देख्छौँ। येशूको उदाहरण चाहिँ 12 पदमा जो हामीले देखिरहेको छौँ, प्रभु येशू पिलातुसको सामु कसरी खडा हुनुभएको थियो, त्यो चाहिँ हाम्रो लागि उदाहरण हो। अब 14 पद, अब धेरै बाँकी छैन। आफ्नो आज्ञा पालनमा, परमेश्वरले दिएको आज्ञा है यो भन्न खोजेको, हामी दोष रहित, निष्कलङ्क र निन्दा रहित प्रकारले जिउनु पर्यो। अनि त्यो आज्ञाको मतलब चाहिँ त्यो खाँटी शिक्षा, सम्पूर्ण साउन्ड टिचिङ जो मैले अघिदेखि भनिरहेको छु। अनि सबै पहिलो तिमोथीमा पावलले वर्णन गरेका कुरा तिमोथीले उनको आफ्नै भक्तिद्वारा जिउने जीवनमा विश्वासयोग्य सेवामा दोष र कलङ्क रहित प्रकारले पालन गर्नुपर्ने आदेश यहाँ दिएको छ। भनेको मतलब उसले अरूलाई शिक्षा दिने होइन कि ऊ आफ्नो जीवनमा यो लागू गर्ने पर्ने कुरा चाहिँ यहाँ हामी देख्दछौँ। यस विषयमा दोस्रो तिमोथी 1:10 पनि हामी हेर्छौँ। दोस्रो तिमोथी 1:10 यस्तो छ कि तर यो अनुग्रह अहिले तिम्रो मुक्तिदाता येशु ख्रिस्टको आगमनद्वारा, अहिले हाम्रो मुक्तिदाता येशु ख्रिस्टको आगमनद्वारा प्रकट भएको छ, जसले अहिले हाम्रो मुक्तिदाता येशु ख्रिस्टको आगमनद्वारा प्रकट भएको छ, जसले मृत्युलाई हटाइदिनु भएको छ र सुसमाचारद्वारा जीवन र मरणता के अमरतालाई ज्योतिमा ल्याउनु भएको छ। यो चाहिँ येशु प्रभुको पहिलो आगमनको कुरा भयो, जसले चाहिँ मृत्युलाई हटाइदिनु भयो अनि ज्योतिलाई अगाडि ल्याउनु भयो। येशु ख्रिस्टको जीवन र वचनद्वारा नै हामीले ज्योतिको जीवन सिक्दछौँ। अब यसैको 4:1-8, दोस्रो तिमोथी 4:1-8 तपाईँलाई म पढ्न चाहन्छु। 4:1 चाहिँ, यसकारण परमेश्वर र प्रभु येशु ख्रिस्टको सामु म तिमीलाई कडा आज्ञा दिँदछु, जसले आफ्नो आगमन र आफ्नो राज्यमा जिउँदा र मरेकाहरूको न्याय गर्नुहुनेछ। फेरि पनि येशु ख्रिस्टको अगाडि यो आज्ञाको बारेमा भनेको छ, अर्को कुरो सम्झाइराखेको छ कि न्याय गर्ने उहाँ हुनुहुन्छ, जिउँदाको पनि मरेकोहरूको पनि, होइन? त्यो कुरा तपाईँले यहाँ देख्नुहुन्छ। यसैको 8 पदमा के छ? अब उपरान्त मेरा लागि धार्मिकताको मुकुट राखेको छ, जुन चाहिँ धार्मिक न्यायकर्ता प्रभु त्यस दिनमा, प्रभुले त्यस दिनमा मलाई दिनुहुनेछ, र मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुनेछ। यहाँ के सम्झाउँदैछ? उहाँको आगमनलाई प्रेम गर्ने भनेको को हो? त्यो हो जसले उहाँको खाँटी शिक्षा अनुसार आफ्नो स्वार्थलाई मारेर उहाँको धार्मिकतामा जिउँछ। त्यो कुरा यहाँ प्रष्ट लेखेको छ। अर्को तितसमा तपाईँलाई 2:13 पनि म पढ्न चाहन्छु। तितस 2:13मा, त्यस धन्य आशाको निम्ति हाम्रा महान परमेश्वर र मुक्तिदाता येशु ख्रिस्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ। फेरि पनि आशाको कुरा पनि आयो, येशुको आगमनको कुरा पनि आयो, अनि हामीले ठिक जीवन धार्मिकताको जिउने, तर केलाई हेरेर? येशुको आगमन। भनेपछि त्यो आगमनमा हामी नछोडियौँ, त्यतिखेर हामी परमेश्वरको राज्यभन्दा बाहिर नहौँ। महत्त्वपूर्ण कुरा यहाँ हामी देख्दछौँ, होइन? अनि पहिलो तिमोथी 6:12 कुरा चाहिँ, त्यो जीवनमा हामी सङ्घर्ष गरेर जिउनुपर्छ, होइन? त्यसलाई पक्रिराख्ने, असल लडाइँ लड्ने किसिमले जिउनुपर्छ भनेर हामीले यहाँ देख्दछौँ। अब अन्तिम तपाईँलाई अन्तिम कुरा चाहिँ 15 र 16, म यहाँ 6:15 र 16 पढ्न चाहन्छु। 6:15 र 16 अघि हामीले हेरेको थियौँ, यहाँ जो अब परम धन्य अद्वितीय महाराज राजाहरूका राजा प्रभुको प्रभु हुनुहुन्छ, उहाँले त्यो आफ्नै समयमा प्रकट हुन्छ। येशुको आगमनको विषयमा त्यसको निर्णय गर्ने चाहिँ उहाँ नै हुनुहुन्छ, उहाँलाई मात्रै थाहा छ भन्नुहुन्छ। यहाँ आगमनको समय परमेश्वरलाई मात्रै थाहा छ, जो परम धन्य राजाहरूको महाराजा र प्रभुहरूको प्रभु हुनुहुन्छ। त्यस दिन परमेश्वरको आगमनको बारेमा उहाँले नै निर्णय गर्नुहुन्छ, किनभने उहाँ शासक र राजाहरूका महाराजा हुनुहुन्छ। तपाईँलाई मैले यो आगमनको कुरा गर्दै गर्दाखेरि प्रकाशको पुस्तक, अन्तिम पुस्तक को 1-2 पद पढेर म सिद्धाउन चाहन्छु। प्रकाशको पुस्तकको 17 अध्यायको अनि 14 पद, यिनीहरूले थुमासँग लडाइँ गर्नेछन् अनि थुमाले यिनीहरूलाई जित्नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका महाराजा हुनुहुन्छ, अनि उनीहरू जो उहाँको साथमा छन् उनीहरू चाहिँ बोलाइएका र चुनिएका र विश्वासयोग्य हुन्। त्यति अन्तको दिनमा उहाँको साथमा हुनेहरू चाहिँ बोलाइएका, चुनिएका, विश्वासयोग्य, होइन? अनि यहाँनिर अलिकति येशु प्रभु जो परमेश्वर हुनुहुन्छ, राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभु, तपाईँलाई म सम्झाउँछु घरिघरि, हर पलमा, यहाँसम्म कि जब हामीभन्दा ठुलो मान्छेको उपस्थितिमा हामी जान्छौँ नि, हामीले प्रभु येशुलाई आदर कसरी गर्छौँ? मैले धेरै मान्छे देखाएको छु, कति मान्छेले म क्रिस्चियन पनि भन्दैन, कति मान्छे चाहिँ अन्य जाति सांसारिक कुरामा नै सहमति हुनु पुग्छ, उनीहरू यति खुसी भएर त्यहाँ रहन्छन्, मानौँ उनीहरूलाई ख्रिस्टको बारेमा केही वास्तै छैन। प्रियहरू हो, हामीले जाँच्नुपर्छ कुन ठाउँमा हामी हुँ। परमेश्वरको महिमा र इज्जत पहिलो हामीमा हुनुपर्छ, हुन्छ, त्यो मात्रै उहाँकाहरू हुन्, उहाँलाई विश्वासयोग्य हुनेहरू हुन्। यसैको 19मा तपाईँलाई म पढ्न चाहन्छु। 19:16मा यस्तो लेखेको छ, अनि उहाँको पोसाक र उहाँको तिग्रामा राजाहरूका महाराज र प्रभुहरूका परम प्रभु भन्ने नाम लेखिएको छ। भनेको मतलब त्यो तिग्रामा लेखिएको कुराको बारेमा मैले पहिला पनि हेरेको थिएँ, आज त्यसलाई वर्णन गर्दिनँ। तर उहाँ अदृश्य कुरा, उहाँको नाममा के छ हामीले बुझ्या पनि छैनौँ, तर उहाँ जे चाहनुहुन्छ त्यही गर्न सक्नुहुन्छ। त्यो तपाईँ र मेरो प्रभु हुनुहुन्छ, यदि उहाँलाई हामीले प्रभु बनाएर उहाँको शासनलाई स्वीकार्यौँ, सबै मानिसहरूको अगाडि, संसारको अगाडि उहाँको इज्जत र उहाँको मान्यता, उहाँको आज्ञा पालन गर्छौँ भनेदेखि तपाईँ र म उहाँमा हुन्छौँ। तर हामीमा संसारिक गडबड छ भनेदेखि प्रियहरू हो, हामी अभिनय गर्ने, उहाँको सामु कोही जीवित रहन सक्दैन। जो मान्छे बदल्या छैन, जो मान्छेलाई अन्धकारले छोड्या छैन, उहाँको सामुन्ने कोही जीवित रहन सक्दैन। अनि तपाईँलाई एउटा योहन्नाको सुसमाचारको एक अध्यायमा एउटा पद पढ्न चाहन्छु, त्यसपछि पुरानो नियमको पनि एउटा पद मैले राखेको छु यहाँ, अनि त्यो पढेर हामी सिद्धाउँछौँ। योहन्ना एक अध्याय, बाइबल पल्टाउन धेरै बेर लाग्छ। योहन्ना एक अध्यायको 18 पद म तपाईँलाई पढ्न चाहन्छु। यहाँ के लेखेको छ भने, परमेश्वरलाई कुनै मानिसले कहिले देखेको छैन, एकमात्र जन्माइएका पुत्र जो पिताको छातीमा हुनुहुन्छ उहाँले नै पिताको विषयमा जान्नु भएको छ। परमेश्वरलाई कसैले देखेको छैन। त्यसैले परमेश्वरलाई दिने मुख्य, आज यहाँनिर एउटा कुरा लेख्न खोजेको छ पावलले, त्यो चाहिँ परमेश्वरलाई दिनुपर्ने इज्जत दिने कुरामा हामी नचुकौँ, त्यो कुरा छ। अब एउटा अय्युबको, त्योभन्दा पहिला चाहिँ पहिलो तिमोथी, यो अन्तिम आमेनको कुरा गर्दै गर्दाखेरि अय्युबको पुस्तक अन्तिममा उसले पश्चाताप, एक प्रकारले पश्चाताप जस्तै गरेको अवस्थाको कुरा छ यहाँ। अय्युब 44 42, अय्युब 42:1-6 त्यसपछि मैले सिताउँछु। 42:1-6 यस्तो छ, तब अय्युबले परमप्रभुलाई जवाब दिएर भने, म जान्दछु तपाईँले सबै कुरा गर्न सक्नुहुन्छ, तपाईँबाट कुनै पनि विचार पुरा नभई छाडिने छैन। परमेश्वरको वचन हामीले 55 अध्याय यसैयाको 11 पदमा हेरेको थियौँ नि, रित्तै आउँदैन। अनि त्यो को हो जसले ज्ञानहीन भएर युक्ति लुकाउँछ? यसै कारण जे मैले बुझिन त्यही मैले बोले, कुराहरू जे मेरा निम्ति साह्रै अद्भुत थिए जो मैले जानिनँ। यो उसको पश्चाताप हो, होइन? 4 पद अय्युबको, तपाईँले भन्नुभयो, सुन, म तिमीलाई बिन्ती गर्छु र म बोल्नेछु, म तिमीलाई प्रश्न गर्नेछु र तिमीले मलाई बताऊ, मैले तपाईँको विषयमा कानले सुनेको थिएँ तर अहिले मेरो आँखाले तपाईँलाई देख्दैछु, यसकारण म आफैलाई घृणा गर्दछु अनि धुलो र खरानीमा बसेर पश्चाताप गर्दछु। यो कुरो अय्युबले परमेश्वरको बारेमा पश्चाताप गर्छ। अब तपाईँलाई म भन्छु, अय्युबको जीवन यहाँसम्म उसको हालत, उसले त कतिजना मान्छेले भन्छ नि, मलाई परमेश्वरले किन यस्तो दुःख दिनुहुन्छ, छोरछोरी गुमायो, श्रीमतीले विरोध गर्यो, धन सम्पत्ति छैन, शरीर रोगले मर्ला छ, उसको कन्फेस हेर्नुहोस् त परमेश्वरको बारेमा। त्यही कारण तपाईँ र मलाई थाहै छैन हामी कुन चाहिँ परमेश्वरलाई पछ्याउँदछौँ, किन हामी ध्यान दिएको छैनौँ नि। धेरै जस्तो मान्छे क्रिस्चियन किन हुन्छ, धनी हुनलाई, पद पाउनलाई, अरू ठाउँमा भन्दा यहाँ राम्रो छ। नो, यु लस्ट एभ्रिथिङ, एक दिन अन्त हुन्छ, के पनि काम लाग्दैन, आज मौका छ पश्चाताप गर्ने। त्यसकारणले यो परमेश्वरको वचन हो। अनि पहिलो तिमोथी 1:17 गरेर म सिधाउन चाहन्छु। पहिलो तिमोथी 1:17 त्यो चाहिँ अन्तिममा पावलले भनेको कुरा, जो 15 र 16, अनि यहाँ 17 के लेखेको छ, अब अनन्त राजालाई, अविनाशी अदृश्य एकमात्र बुद्धिमान परमेश्वरलाई आदर र महिमा सदा सर्वदा होस्, आमेन। त्यसैले यहाँनिर के छ, आज्ञा एउटा कुरा छ, तर पावलले तिमोथीलाई दिएको सबभन्दा ठुलो कुरा के छ, परमेश्वर को हुनुहुन्छ। त्यसैले क्रिस्चियनिटीमा सबभन्दा ठुलो, विश्वासमा सबभन्दा ठुलो समस्या, मान्छेको दृष्टिकोण को परमेश्वर हुनुहुन्छ, त्यसमा गल्ती छ प्रियहरू। धेरै जस्तो क्रिस्चियनहरू चुकिया छन्। त्यही कारण उनीहरू झगडा गर्छन्, त्यही कारण उनीहरू लोभ गर्छन्, त्यही कारण उनीहरू यही संसारको कुराहरू बटुल्छन्। प्रियहरू, के ख्रिस्ट तपाईँको जीवन हुनुहुन्छ? परमेश्वरको वचन चाहिँ यो। आउनुहोस् हामीहरू प्रार्थना।